کی نمائندگی نہیں کرتے.
World Health Organization says the coronavirus pandemic will be a lengthy one and cites the likelihood of what it's calling response fatigue. So far worldwide, more than 17.8 million people have been infected and over 679,000 people have died, according to numbers put out by Johns Hopkins University. Australia imposed an overnight curfew on its second biggest city, Melbourne, Sunday, and banned people from moving more than 5 kilometers from home in a bid to control a growing coronavirus outbreak that is infecting hundreds daily. Coronavirus infections in the Philippines surged past 100,000 Sunday, with medical groups declaring that the country was waging a losing battle against the virus and asking the president to reimpose a lockdown in the capital of Manila. The Philippines has the second most cases in Southeast Asia after Indonesia and has had more infections than China, where the pandemic began late last year. Meanwhile, China is sending 7 Chinese health officials to Hong Kong Sunday to begin widespread COVID-19 testing in the territory. These 7 are the first of a 60-member team China's sending. This as Hong Kong experiences a third wave of the coronavirus outbreak. India is reporting nearly 55,000 new coronavirus cases Sunday. It's been especially hard hit. And South Africa's health minister says more than 500,000 coronavirus cases have been confirmed in that country. South Africa has the most COVID-19 cases on the African continent and accounts for half of all reported infections in Africa. More than 200,000 people have died from coronavirus in Latin America and the Caribbean. This region is the second hardest hit in the world after Europe. This is VOA News. Who gets to be first in line for a COVID-19 vaccine? U.S. health authorities hope by late next month to have some draft guidance on how to ration initial doses. In the U.S., the Advisory Committee on Immunization Practices, a group established by the Centers for Disease Control and Prevention, or CDC, is supposed to recommend who to vaccinate and when, advice the government almost always follows. But a COVID-19 vaccine decision is so tricky that this time around, ethicists and vaccine experts from the National Academy of Medicine are being asked to weigh in, too. This group was chartered by Congress to advise the government. How to decide? The CDC's opening suggestion, first vaccinate 12 million of the most critical health, national security, and other essential workers. Next would be 110 million people at high risk from the coronavirus, those over 65 who live in long-term care facilities, or those of any age who are in poor health or who are deemed essential workers. The general population would come later. Huge studies this summer aim to prove which of several experimental COVID-19 vaccines are safe and effective. Moderna, Pfizer, AstraZeneca, Johnson & Johnson, and Novavax are testing or have plans to test, along with some Chinese vaccine makers. Experts say, though, that even if a vaccine is declared safe and effective by year's end, there won't be enough for everyone who wants it right away, especially as most potential vaccines require 2 doses. Suspected militants from Islamist group Boko Haram killed at least 13 people and wounded 8 others in a grenade attack in northern Cameroon on Sunday. The assailants threw a grenade into a group of people inside a camp for displaced persons in the commune of Mazogo near the Nigerian border in the far north region. Boko Haram has been fighting for a decade to carve out an Islamic caliphate based in Nigeria. The violence, which has cost the lives of 30,000 people and displaced millions more, has frequently spilled over into neighboring Cameroon, Niger, and Chad. In June of last year, around 300 suspected Boko Haram militants swarmed an island on Lake Chad in Cameroon's far north and killed 24 people, including 16 Cameroonian soldiers stationed at military outposts. And a pair of NASA astronauts face the final and most important part of their SpaceX test flight, returning to Earth with a rare splashdown today. The splashdown in the Gulf of Mexico will be the first for astronauts in 45 years. The last time was following the U.S. joint Soviet mission in 1975, known as Apollo-Soyuz. This is VOA News via remote. I'm Laurel Berman.
وائس آف امریکہ واشنگٹن سے عید الاضحیٰ کے خصوصی پروگرام کے ساتھ میں ہوں یاسمین جمیل۔ اس مرتبہ پاکستان اور دنیا بھر کے مسلمان عید الاضحیٰ کووڈ 19 کے پریشان کن حالات میں منا رہے ہیں۔ ان پریشان کن حالات میں پاکستان اور دنیا بھر میں اپنے سننے والوں کے چہروں پر مسکراہٹوں کے رنگ بکھیرنے کے لیے ہم نے آج پروگرام کو سجایا ہے مزاحیہ شاعری کے رنگوں سے، اور یہ رنگ بکھیرنے کے لیے ہمارے ساتھ موجود ہیں پاکستان بھر سے کچھ مزاحیہ شعرا کرام۔ تو پروگرام شروع کرتے ہیں۔ تو پروگرام میں سب سے پہلے شامل کرتے ہیں پاکستان کے ایک معروف مزاحیہ شاعر مسعود احمد کو، جو پروفیشن کے اعتبار سے ایک بینکر ہیں۔ 3 شعری مجموعے ان کے سامنے آ چکے ہیں اور 2 شعری مجموعے طباعت کے مرحلے میں ہیں، تو ان سے بات کرتے ہیں۔ السلام علیکم مسعود احمد صاحب۔
وعلیکم السلام۔
تو کچھ بتائیے ہمارے سننے والوں کو کہ ایک بینکر جب شاعری کرتا ہے تو اس میں حساب کتاب کا عمل دخل کس حد تک شامل ہو جاتا ہے؟
آپ کو پتا ہے کہ سارا چکر ہی دنیا اور آخرت میں حساب کتاب کا ہی چکر ہے، تو یہ گن چکر ہے۔ تو ہاں جی، بلکہ ہمارے یہاں میں آپ سے عرض کروں کہ ہمارے یہاں جو بینکرز ہیں، جمیل الدین علی بینکر تھے، اور ہمارے جو نثری نظم کے امام ہیں وہ نثر کے مشتاق یوسفی، آپ کو تو پتا ہی ہے
جی
یاسمین، وہ کتنے بڑے بینکر تھے اور وہ پریزیڈنٹ رہے، یو بی ایل کے، بی سی سی آئی سے رہے، اور ہمارے یہاں وہ بینکنگ کاؤنسل کے چیئرمین بھی رہے ہیں۔ ادم جو تھے وہ اکاؤنٹس برانچ میں تھے آرمی کے، اور انجم رومانی میتھ کے پروفیسر تھے، اور یہ سارے ادب کے ساتھ منسلک لوگ ہیں۔
مزاحیہ شاعری کب سے شروع کی، کچھ اس کا ذکر کیجئے کہ کس انداز کی مزاحیہ شاعری آپ کرتے ہیں؟
وہ تو میں آپ کو جب عرض کروں گا، اس میں دیکھیں میں آپ سے عرض کروں کہ ہمارے یہاں جتنے بھی مزاحیہ شاعر ہیں، بنیادی طور پہ میرا یہ ماننا ہے کہ جتنے مزاحیہ شاعر ہیں، مزاح نگار ہیں، اندر سے وہ سنجیدہ لوگ ہوتے ہیں۔ ہر مزاحیہ شاعر جو ہے تقریباً وہ سنجیدہ ہوتا ہے، لیکن ہر سنجیدہ شاعر کے بارے میں یہ نہیں کہا جا سکتا کہ وہ مزاح نگار بھی ہو سکتا ہے۔
تو کچھ اپنے عید الاضحیٰ کے موقع پر اپنی کچھ مزاحیہ شاعری سے ہمارے جو کووڈ 19 سے لوگ پریشان بیٹھے ہیں ان کو کچھ ذرا مسکرانے پر مجبور کیجیے۔
کرتا ہوں جی کہ گھٹنوں، یاسمین، گھٹنوں کے بل گرا ہوں میں بیوی کے سامنے۔
اچھا،
گھٹنوں کے بل گرا ہوں میں بیوی کے سامنے، معلوم ہی نہیں میرے کندھوں پہ سر بھی ہے۔ گھٹنوں کے بل گرا ہوں میں بیوی کے سامنے، معلوم ہی نہیں میرے کندھوں پہ سر بھی ہے۔ پہلے تو گھر میں خوف فقط اہلیہ کا تھا، پہلے تو گھر میں خوف فقط اہلیہ کا تھا، اب اہلیہ کے ساتھ کرونا کا ڈر بھی ہے۔
بہت خوب۔
پہلے تو گھر میں خوف فقط اہلیہ کا تھا، اب اہلیہ کے ساتھ کرونا کا ڈر بھی ہے۔ اور کیسے کیسے چاند زمین پہ آ گئے ہیں، کیسے کیسے چاند زمین پہ آ گئے ہیں، دیسی گھی سے سویا بین پہ آ گئے ہیں، اور میٹھی بات بھی کر نہیں سکتے آپس میں، ہم دونوں ہی انسولین پہ آ گئے
ہیں،
ہم دونوں ہی انسولین پہ آ گئے ہیں۔ چاہیے، اور کیونکہ یہ بقرعید کی مناسبت سے ہے، سن سن کے دام بکروں کے خاموش ہو گیا، سن سن کے دام بکروں کے خاموش ہو گیا، کچوا تھا بھاگ بھاگ کے خرگوش ہو گیا، گاہک نے بھاؤ تاؤ کیا اور اس کے بعد، گاہک نے بھاؤ تاؤ کیا اور اس کے بعد منڈی کے عین وسط میں بے ہوش ہو گیا۔ لہجہ کرخت ناز و ادا بے حساب ہے، لہجہ کرخت ناز و ادا بے حساب ہے، بے شک جناب آج کل عالی جناب ہے۔ لہجہ کرخت ناز و ادا بے حساب ہے، بے شک جناب آج کل عالی جناب ہے، لہجہ کرخت ناز و ادا بے حساب ہے، بے شک جناب آج کل عالی جناب ہیں، عزت سے اعتمام سے ملیے انہیں حضور، معمولی آدمی نہیں حضرت قصاب ہے۔
واہ،
देखिएगा एकता, शादी से पहले महबूबा लगती है, शादी से पहले महबूबा लगती है, बाद में बीवी निरा अजूबा लगती है, और अमन अमान के दीदा जेब लफाफे में हिटलर का चंगी मंसूबा लगती है। जी के दम से थी दुनिया जहन्नम, वही जन्नत का मेवा हो गई है। उसी के दम से थी दुनिया जहन्नम, वही जन्नत का मेवा हो गई है। और ठका ठक एलिया के सैंडलों से मियां की टहल सेवा हो गई है। हेलो, ठका ठक एलिया के सैंडलों से मियां की टहल सेवा हो गई है। इधर अम्मा है यूएनओ का दफ्तर, उधर बीवी जनेवा हो गई है। इधर अम्मा है यूएनओ का दफ्तर, उधर बीवी जनेवा हो गई है। अतात क्या शफात बीवियों की, जवान मर्दों का शेवा हो गई है।
वाह वाह, बहुत खूब, शुक्र है। कोई कोई अच्छा अच्छी बात भी की अपनी अहलिया के और अहलिया के हवाले से। मुझे
करूं कि इस बार मेरी पहले मेरी अहलिया, वरना हो सकता है कि इस मुल्क में मैं ये शायरी का शौक ज्यादा ना देर जारी रख सकता, लेकिन इसमें मेरी बेगम का बहुत ज्यादा कंट्रीब्यूशन है।
कैसे?
और ये जो मेरी वो नजम मोहब्बत रोग है जाना मैंने आपसे अर्ज की थी, वो मैंने लिखी उनके लिए थी।
अहलिया की मोहब्बत में मोहब्बत रोग है जाना आपने तख्लीक कर दी।
जी जी, वो मोहब्बत रोग है जाना शायद आपकी नजर से कभी गुजरी हो।
नहीं ना, बिल्कुल मुझे याद पड़ता है कि मेरी नजर से गुजरी है
जी। वो नजम जो है उसमें इससे वही मेरे दूसरे शेरी मजमुए का नाम है, और वो मैंने अपने बेगम के लिए कही थी।
बहुत, और ये समंदर आंख से गहरा नहीं है, इसमें आपने क्या गहराई दिखाई है?
वो मैं आपसे करूं, मेरा एक शेर था कि नजर के सामने ठहरा नहीं है, नजर के सामने ठहरा नहीं है, समंदर आंख से गहरा नहीं है।
वाह बहुत,
हमारे यहाँ क्योंकि पंजाबी में भी कहा जाता है
जी जी,
या सिर्फ वो मैंने एक मेरी थी इस हवाले से कि एक बात दुआए पीर की दुआ।
अच्छा, तो दुआए पीर की।
एक तो उससे पहले मैं दो तीन शेर आपसे करना चाहता हूँ कि नो करती है, नो करती है, यस करती है। नो करती है, यस करती है, बैठी एसएमएस करती है। नो करती है, यस करती है, बैठी एसएमएस करती है। और निसफ सदी से ऊपर की है, निसफ सदी से ऊपर की है, 25 खुद कन्फेस करती है। हमारे यहाँ जो मसाइल है कि 30 रुपए सरकार बढ़ाकर 15 पैसे लेस करती है। 30 रुपए सरकार बढ़ाकर 15 पैसे लेस करती है, टेलीफोन पे बैठ के बिल्ली चूहों को एड्रेस करती है। और मैं आखिर से आपकी फरमाइश पर एक पंजाबी की बात दुआए पीर की दुआ है,
दुआए सुनाइए
के हरे कचूर करेले होण।
अच्छा।
हरे कचूर करेले होण, विच सिटे दो लेले होण, ते सरगी वेल पांच परौठे मक्खन दे नाल पेले होण।
वाह।
सरगी वेले पांच परौठे मक्खन दे नाल पेले होण, ते वेड़े विच मरीदनियां दे, वेड़े विच मरीदनियां दे, शाम सवेरे मेले होण, ते मंजे उते लम्मे पैनू कुटन लई दो चेले होण, मंजे उते लम्मे पैनू कुटन लई दो चेले होण, ते खड़ दे खड़ खड़ कर दे माया लगड़े, खड़ खड़ कर दे माया लगे, कपड़े नवे नवेले होण।
वाह, बहुत शुक्रिया, बहुत शुक्रिया मसूद अहमद साहब, ओकाड़ा से आपने हमारे, ओकाड़ा से आपने हमारे प्रोग्राम में शिरकत की, और ईद के इस खुसूसी शो में अपनी बहुत ही अच्छी सी शायरी हमारे सुनने वालों की नजर की, आपका बहुत शुक्रिया, आपने हमारे प्रोग्राम के लिए वक्त
दिया। आपकी मोहब्बत, आपको और आपके सारे सुनने वालों को मेरा इस बड़ी ईद पर, बल्कि पूरी दुनिया के लोगों के लिए, क्योंकि ये त्योहार है, ये मोहब्बत का पैगाम लेके आते हैं, तो मेरी तरफ से जितने आपके व्यूअर हैं या सारी दुनिया के सुनने वाले, उन लोगों को बहुत बहुत ईद मुबारक हो। शुक्रिया आपका,
बहुत शुक्रिया।
اردو اب آپ کے ہاتھ میں. پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے. دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل. عید الاضحیٰ کے خصوصی شو کے ساتھ آج ہم آپ کی ملاقات بڑے لائٹ مزاج کے اور مزاحیہ شاعروں سے کروا رہی ہوں, اور ساتھ ساتھ ان کی مزاحیہ شاعری آپ تک پہنچا رہی ہوں کہ عید الاضحیٰ کا موقع ہے, رسم دنیا بھی ہے, موقع بھی ہے, دستور بھی ہے. اگرچہ بہت سی چیزوں کا دستور ختم ہو گیا ہے جو کہ عید سے منسلک تھیں, کرونا نے ان دستوروں کو ختم کر دیا ہے, کچھ نئے دستور وجود میں آ رہے ہیں, اور اب وہ چیزیں جو کہ براہ راست مشاعروں کی شکل میں ہوا کرتی تھیں, لیکن جو براہ راست مشاعرے ہوا کرتے تھے اسٹیج پر, وہ کرونا کے دنوں میں ناپید ہو رہے ہیں اور ورچوئل مشاعرے ہی آج کل ہو رہے ہیں. اور ہم نے آج کے پروگرام کو سجانے کے لیے ایسے مزاحیہ شاعروں کو مدعو کیا ہے کہ ہم اپنے پروگرام کو, عید کے پروگرام کو رونق بخش سکیں. ہمارے ساتھ اس وقت موجود ہیں ایک شاعر, ڈاکٹر فخر عباس, جو میڈیکل ڈاکٹر ہیں, پیتھولوجسٹ ہیں, علامہ اقبال میڈیکل کالج لاہور میں سے یہ وابستہ ہیں. تو ان سے پوچھتے ہیں کہ ان کا یہ پیشن کب پیشن بنا, اور کب یہ شوق تھا, کب یہ مشغلہ بنا, اور کب یہ پیشن بن گیا, اور اب یہ ڈاکٹر زیادہ ہیں کہ شاعر زیادہ ہیں. السلام علیکم ڈاکٹر فخر عباس صاحب.
وعلیکم السلام یاسمین صاحبہ, بہت خوشی ہوئی آپ سے بات کر کے.
بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. تو بتائیے کیا ہیں آپ, ڈاکٹر ہیں کہ شاعر ہیں, کتنے پرسنٹ ڈاکٹر ہیں, کتنے پرسنٹ شاعر؟
خیر پرسنٹیج نکالا تو بہت مشکل ہے, لیکن یہ ہے کہ میں شاعر پہلے تھا اور ڈاکٹر بعد میں بنا. میں میٹرک سے شاعری کر رہا ہوں, اور تبھی سے جو بھی چیز میں نے لکھی اس کو سنبھال کے رکھا, اور میرے تین مجموعہ کلام پبلش ہو چکے ہیں, اور اردو, پنجابی, مزاحیہ اور سنجیدہ رنگ ہے میرے, سبھی میں لکھتا ہوں. اچھا. اور ابھی تک لکھ رہا ہوں الحمدللہ.
اچھا ماشاءاللہ.
تو شاعر پہلے تھا, ڈاکٹر بعد میں ہوا. پھر دونوں چیزیں کبھی ساتھ چلی, کبھی ایک چیز آگے نکل گئی, کبھی دوسری چیز نے سبقت لے لی, بس اسی طرح چلتا رہا.
تو کرونا کے دنوں میں اب جبکہ کیا چیز آگے نکلی ہوئی ہے, ڈاکٹری یا شاعری؟
کرونا کے دنوں میں تو خیر دونوں چیزوں کی بلند پروازی تھی, کیونکہ کرونا میں ڈیوٹیز بھی تھیں اور آج فرصت اس میں شاعری بھی بہت کی الحمدللہ.
اچھا, تو اس شاعری میں پھر مزاح کا رنگ آیا کہ سنجیدگی غالب آئی ماحول کو دیکھ کر؟
جی دونوں طرح کی چیزیں لکھتا رہتا ہوں, کبھی سنجیدہ کبھی مزاحیہ, یہ اس دن کی سوچ پر اور اس دن کے موڈ پر ڈیپینڈ کرتا ہے.
تو آج بھی آپ, کیونکہ حالات تو ابھی تک ویسے ہی ہیں, کوئی زیادہ خوشیوں کے لمحات ابھی آئے نہیں کرونا کی وجہ سے, لوگوں کی زندگیوں میں پریشانیاں ابھی تک غالب ہیں, لیکن ہم نے سوچا کہ آج کے پروگرام میں کیونکہ عید الاضحیٰ ہے, کچھ نہ کچھ مسکرانے پر لوگوں کو مائل کیا جائے. تو کیا سنائیں گے ہمارے سننے والوں کو جو پاکستان اور دنیا بھر میں آپ کو سن رہے ہیں, آپ کی شاعری جسے سن کر وہ مسکرا اٹھیں؟
جی بالکل, میں ہمیشہ سے لائٹ ہی لکھتا ہوں, اگر سنجیدہ شاعری بھی ہو تو اس میں میری کوشش ہوتی ہے کہ لائٹ موڈ کو برقرار رکھا جائے, شوخی اور شرارت کو برقرار رکھا جائے. غزل میں بھی ہر پانچواں چھٹا شعر میرا جو ہے وہ لائٹ موڈ کا یا مزاح کا نکلتا ہے. تو کرونا کے دنوں میں بھی بہت چیزیں میں نے لکھی, کرونا کے حوالے سے بھی اور اس سے, اور غزل میں بھی کافی چیزیں سامنے آئیں. بہرحال آپ کے سامنے جب بھی جو چیز رکھوں گا, سب سے پہلے تو میں لاہور والی غزل اپنی رکھوں گا, جو میری پہچان بھی ہے پوری دنیا میں, لوگ اس شعر سے مجھے اور اس غزل سے جانتے ہیں, اور اس کے بعد پھر کچھ مزاحیہ شاعری آپ کی خدمت میں پیش کرتا ہوں.
ارشاد کیجیے.
تو لاہور والی غزل سے آغاز کروں گا. یہ جو لاہور سے محبت ہے, یہ جو لاہور سے محبت ہے, یہ کسی اور سے محبت ہے.
واہ واہ.
یہ جو لاہور سے محبت ہے, یہ کسی اور سے محبت ہے, اور وہ اور تم نہیں شاید, और वो और तुम नहीं शायद, मुझको जिस और से मोहब्बत है।
हुआ हुआ
और
बात खूब।
ये जो लाहौर से मोहब्बत है, ये किसी और से मोहब्बत है, और वो और तुम नहीं शायद, मुझको जिस और से मोहब्बत है। बचपना कमसिनी जवानी आज, बचपना कमसिनी जवानी आज, तेरे हर दौर से मोहब्बत है।
बात हो, बात हो।
एक तहजीब है मुझे मकसूद, एक तहजीब है मुझे मकसूद, मुझको एक दौर से मोहब्बत है। और उसकी हर तर्ज मुझको भाती है, उसकी हर तर्ज मुझको भाती है, उसके हर तौर से मोहब्बत है।
वाह।
और ये हूं मैं और ये मेरी तस्वीर, ये हूं मैं और ये मेरी तस्वीर, देख ले गौर से मोहब्बत है।
वाह।
ये जो लाहौर से मोहब्बत है, ये किसी और से मोहब्बत है।
है। बहुत हो, बहुत हो, बहुत शायरी। ये आपकी पहचान बनी ये नज्म,
ये गजल मेरी
गजल।
पहचान बनी और गजल, और इसमें इसी से मैंने अपनी एक किताब का नाम भी लिया, जो गुज़श्ता मेरी पब्लिकेशन थी 4 साल पहले, ये जो लाहौर से मोहब्बत है।
ये जो लाहौर से मोहब्बत है। बाकी आपके जो मजमूए हैं उनके क्या आपने उनवान रखे?
जी पहले मजमूए का उनवान था मैंने जो महसूस किया,
अच्छा,
उसके बाद दूसरा मजमुआ मैंने अपनी बेगम के नाम किया तो उसका उन्वान रखा खुशबू खुशबू। बस उसके नाम किया, लेकिन और अग्यार का भी तस्करा था उसमें, खैर। एक मुतवाजन रास्ता इख्तियार करना पड़ता है। तो अब उसके बाद जो किताब आई उसका नाम था ये जो लाहौर से मोहब्बत है।
अच्छा,
तो और अभी हालिया दिनों में एक किताब पब्लिशिंग के मराहल में है, उसका नाम है मिलती रहा करो,
मिलती रहा करो। तो ये भी मजाया ही है ये कलाम भी इसमें?
नहीं नहीं, ये संजीदा कलाम है, मैं इसके एक दो अशआर आपको सुना देता हूँ इस
अच्छा,
गजल के।
सुनाइए।
शायद मतला इस वक्त मेरे जहन में हो। मिलकर जो मुझसे शाद हो, मिलती रहा करो।
वाह।
मिलकर जो मुझसे शाद हो, मिलती रहा करो, अच्छे दिनों की याद हो,
मिलती रहा करो, मिलती रहा करो।
और तुम पर मेरे कलाम का दारोमदार है।
वाह।
तुम पर मेरे कलाम का दारोमदार है, तुम ही तो मेरी दाद हो, मिलती रहा करो।
वाह, बहुत खूब, बहुत अच्छे। कुछ मजाहिया कलाम सुनाइए जो।
जी भी उसी तरफ आ रहा हूँ।
जी, जी
जी उसी तरफ आ रहा हूँ। ईद की मुनासिबत से एक मतलब देखिए कि मैं न बन पाया तेरा पर तू तो हो जा और की, मैं न बन पाया तेरा पर तू तो हो जा और की, मत अकेले रह फिजा अच्छी नहीं लाहौर की।
बहुत अच्छे, ठीक।
और एक और मतलब देखिए कि नेट के पैकेज को मैं यूं खर्च किया करता हूँ,
ठीक,
नेट के पैकेज को मैं यूं खर्च किया करता हूँ, नाम लिख लिख के तेरा सर्च किया करता हूँ।
वाह वाह, बहुत खूब।
एक और मेरा शेर है जिसे कई लोग जॉन एलिया साहब के साथ भी मंसूब कर देते हैं, है मजाहिया शेर, वो ये कि ये जो तुम आप कह रही हो मुझे, ये जो तुम आप कह रही हो मुझे, घर में मेहमान आ गए हैं क्या?
अच्छा, ठीक है।
जी, आप कुछ कुछ कतात बेगमाती नोयत के आपको सुना रहा हूँ।
इरशाद।
वो इसलिए मुझे अपना बनाने वाली थी, वो इसलिए मुझे अपना बनाने वाली थी कि काम सारे वो घर के कराने वाली थी। वो इसलिए मुझे अपना बनाने वाली थी कि काम सारे वो घर के कराने वाली थी, वो आ रही थी मेरी समत मुस्कुराते हुए, वो आ रही थी मेरी समत मुस्कुराते हुए, वो मेरे हाथ में झाड़ू थमाने वाली थी।
अच्छा, बात हो, बात हो।
और किचन के अंदर मुस्तकबिल की सेटिंग करते करते दूध उबल के गिर सकता है चैटिंग करते करते।
वाह वाह, बोलता है, वाकई
किचन के
बोलता है।
अंदर मुस्तकबिल की सेटिंग करते करते दूध उबल के गिर सकता है, चैटिंग करते करते बीवी फोन पकड़ सकती है, पढ़ सकता है छापा।
अच्छा वाह,
बीवी फोन पकड़ सकती है, पढ़ सकता है छापा, कैच खिलाड़ी हो सकता है बैटिंग करते करते।
बहुत अच्छे बहुत अच्छे, माशाल्लाह।
तो कुछ और अशआर गजल की सूरत में कहे कि फूल लगती हो कभी मुझको कली लगती हो, बात करती हो तो मिस्री की डली लगती हो,
वाह
और कैसे सौतन को भरी बज्म में पहचान लिया, कैसे सौतन को भरी बज्म में पहचान लिया, ऐसी बातों से तो ऐ जान वली लगती हो।
बली लगती बहुत अच्छे
और
बहुत अच्छे।
बिल्कुल बिल्कुल ऐसे ही मेरे दिल को लगी हो जानुम, बिल्कुल ऐसे ही मेरे दिल को
लगी हो
लगी हो
जानू
जानुम, जिस तरह तालू को कोई चीज तली लगती हो।
बहुत अच्छे
पास से देख के तो खौफ जदा था मैं भी, पास से देख
देख
के
के।
तो खौफ जदा था मैं भी, अब जो तुम दूर हुई हो तो भली लगती हो। ये गजल के अंदाज में कुछ अशआर थे। अगर आप कहें तो मैं पंजाबी का कुछ
जरूर,
कलाम पेश करता हूँ।
बिल्कुल पंजाबी
जी,
का भी पेश कीजिए।
एक नज्म है जो मैंने जमाने तालिबे इल्मी में कही, और बड़े क्या कहते हैं उसको, एक उसमें एक इंतकामी सूरत हाल है, लेकिन
अच्छा
मिजाक के पैकेज में। तो
अच्छा
थी जी, मेरी जिंदगी दे 4 दिन, मेरी जिंदगी दे 4 दिन लंघ जाणगे, कुड़े तेरे नाल नहीं ते किसे होर नाल सही।
वाह,
मेरी जिंदगी दे 4 दिन लंघ जाणगे, कुड़े तेरे नाल नहीं ते किसे होर नाल सही, तेनू नखरे वखाण दी ते लोड़ कोई नहीं, मैनू कुड़ियां दी शहर विच थोड़ कोई नहीं।
थोड़ कोई नहीं
मेरी जिंदगी दे 4 दिन लंघ जाणगे, कुड़े तेरे नाल नहीं ते किसे होर नाल सही, तेनू नखरे वखाण दी ते लोड़ कोई नहीं, मैनू कुड़ियां दी शहर विच थोड़ कोई नहीं।
थोड़ कोई नहीं।
तेनू हुस्न ते अपने गरूर किन्ना सी, तेनू हुस्न ते अपने गरूर किन्ना सी, तू ना सोचा गरीब मजबूर किन्ना सी,
वाह
मेरा खत मेरे सामने तू चीर पाड़ के, मेरा खत मेरे सामने तू चीर पाड़ के, किवें हसीऊ कलेजा मेरा तू साड़ के, किड़ा
माय हाय,
घटिया तू फोन ते जवाब दिता सी, किड़ा
कटिया
फोन ते जवाब दिता सी, मैं ते प्यार नाल तेनू वो गुलाब दिता सी।
तू, वेरी सैड वेरी सैड।
और अगला शेर देखिए कि तेरी जिद तेरी अखां दा हनेर बन गई, तेरी जिद तेरी अखां दा हनेर बन गई, चंड मार के तू मैनू की दलेर बन गई। हाँ
बड़े तल्ख तजर्बात हुए हैं।
हाँ जी। और अगला कि क्लास फैलो सानो मेरिया हया कर दी, क्लास फैलो सानो मेरिया हया कर दी, ना तो कुड़ियां च मैनू रुसवा कर दी।
ये मुशाहिदात थे या तजर्बात थे? बहुत
ये मिला जुला रुझान था। बुनियादी तौर पे जो तजर्बात थे उनको फिर एग्जेजरेट करके खूबसूरत शायरी में
शायरी
उसको
कर दी।
डाला। और
सही, बहुत अच्छे, माशाल्लाह।
क्लास फैलो सानो मेरिया हया कर दी, ना तो कुड़िया च मैनू रुसवा कर दी, कि जे मेरे को लख ते करोड़ कोई नहीं, तेनू नखरे वखाण दी ते लोड़ कोई नहीं, मेरी जिंदगी दे 4 दिन लंघ जाणगे, कुड़े तेरे नाल नहीं ते किसे
किसी
होर नाल
होर नाल।
सही।
सही, बहुत खूब बहुत खूब। तो बेहद शुक्रिया डॉक्टर फखर अब्बास, मेडिकल डॉक्टर हैं, पैथोलॉजिस्ट हैं, और दर्द को समझते हैं, दिल के दर्द को, दिल की चोटें भी लगता है कुछ कुछ, कभी कभी खाई हैं जो निकल निकल के बाहर आई हैं मजाहिया शायरी की
बस
सूरत में।
अब तो कुर्बानी का गोश्त खाएंगे अगले 2 दिन इंशाल्लाह। तो मेरी तरफ से सब सुनने वालों को, आपको सबको ईद मुबारक। और मैं फिर आपका शुक्र गुजार हूँ कि आपने मेरी आवाज को लाहौर से पकड़ा और पूरी दुनिया में इसको अपने मीडियम के जरिए पहुंचाया।
बहुत शुक्रिया आपका, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, और जब भी इंशाल्लाह आपको आपने कोई ऐसा नया मजाहिया कलाम तख्रीर किया तो हमें ज़रूर बताइएगा, हम फिर इसको पूरी दुनिया तक पहुंचाने की कोशिश करेंगे। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
दुनिया भर से अहम खबरों, दिलचस्प मालूमात और वीडियोस के लिए आप आ सकते हैं हमारे सोशल मीडिया प्लेटफॉर्म्स पर facebook.com/urduvoa और ट्विटर और इंस्टाग्राम पर @urduvoa पर हमें फॉलो कीजिए।
ताज़ा तरीन खबरें, अहम वाकयात, ऑडियो वीडियो रिपोर्ट्स और तज़िये देखने सुनने और पढ़ने के लिए डाउनलोड कीजिए VOA उर्दू की नई ऐप। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील, आज के ईद उल अज़हा के खुसूसी शो के साथ आज हम आपकी मुलाकात करवा रहे हैं, बल्कि एक तरह का मजाहिया मुशायरा पेश कर रहे हैं या एक तरह की मजाहिया फ़ज़ा पैदा कर रहे हैं, शायराना माहौल पैदा कर रहे हैं ईद के इस खुसूसी शो में, मजाहिया शोरा को अपने प्रोग्राम में मधु करके। अब हम अपने इस प्रोग्राम में शामिल कर रहे हैं डॉक्टर इमरान ज़फ़र को, जो चेयरमैन हैं शोबा उर्दू के गवर्नमेंट पोस्ट ग्रेजुएट कॉलेज झंग के, और इनके दो शेरी मजमूए आ चुके हैं, शेर आया और दूसरा है कोरोना मेरे आगे, जो कि कोरोना के इन्हीं दिनों में, वबा के दिनों में इन्होंने पूरा तख्लीक कर लिया है, और इसके साथ साथ गुफ्तगू भी बहुत अच्छी और ऐसी करते हैं कि आप इंजॉय करेंगे इनकी गुफ्तगू सुनकर। तो इनसे बात करते हैं। अस्सलाम वालेकुम डॉक्टर इमरान ज़फ़र साहब।
वालेकुम अस्सलाम।
बहुत शुक्रिया आपने हमारे इस प्रोग्राम के लिए वक्त निकाला। तो कुछ बताइए कि इस वक्त ईद उल अज़हा के मौके पर और कोरोना की इस वबा के दौरान कोई ऐसा शेर, कोई ऐसा कता सामने आया जो इन दोनों की मुनासिबत से हो और मजाहिया भी हो और लोग सुनने वाले उसको एंजॉय भी कर सके।
बिल्कुल। अच्छा, सबसे पहले तो मैं अपने तमाम सुनने वालों को ये दिली ईद मुबारक कहना चाहूंगा जो इस वक्त हमें सुन रहे हैं, और उन सब की नजर जो है वो अपना पहला मजाहिया किता जो है वो कोरोना ही ईद मुबारक
जी
आपसे ही है। ईद के दिन भी गले मिल नहीं सकता तुझसे, ईद के दिन भी गले मिल नहीं सकता तुझसे, इस कोरोना के सबब दिल मेरा मजबूर भी है। आज के दिन मुझे हरगिज ना सुना ये मिसरा, रस्म दुनिया भी है, मौका भी है, दस्तूर भी है।
दस्तूर भी है, वाह। तो अब तो ये ना मौका है ना दस्तूर है कि ईद पर गले मिले, लेकिन इसके अलावा और क्या दस्तूर अब नया आ चुका है वजूद में कोरोना की इस वबा के दौरान, कुछ उसका जिक्र कीजिए।
जी, ईद के रोज जो पहला मरहला होता है वो जानवर की कुर्बानी के बाद गोश्त की तकसीम होता है, तो उस हवाले से एक मजाकिया है कि बकरा ईद पे गोश्त के हिस्से बेगम यूं करके बोली।
वाह।
बकरा ईद पे गोश्त के हिस्से बेगम यूं करके बोली, एक हिस्सा है घर पे रखा एक मोहल्ले वालों का, और दिल कलेजी सिरी वगैरह अम्मी को भिजवाए हैं, ये मेरी बहनों का हिस्सा वो है आपके सालों का।
माशाल्लाह, बहुत खूब। ये इसे कहते हैं दानिशमंदाने
हैं। जी जी, बड़ी तकसीम आपने देखी है।
अच्छा,
इस मौके पर एक और भी बड़ी मुसीबत ये होती है कि कसाब का मिलना बहुत मुश्किल होता है।
बिल्कुल।
और वो उनके बड़े नखरे मतलब देखने वाले होते हैं, और वो मुख्तलिफ शराइत पर आपके यहाँ आते हैं कि भाई इतने पैसे लूंगा और इतना गोश्त भी लेके जाऊंगा। तो उस हवाले से एक मजाया किता है जी के ईद कुर्बा पर कसाई ने यू हमसे डील की, ईद कुर्बा पर कसाई ने यू हमसे डील की, उसने अपने पास कुछ बकरे का हिस्सा रख लिया। जी, उसने अपने पास कुछ बकरे का हिस्सा रख लिया, और पहले अपने थैले में उसने जो रख दी एक रान, फिर कलेजा रख दिया, दिल रख दिया, सर रख दिया। पहले अपने थैले में उसने जो रख दिए प्राण, फिर कलेजा रख दिया, दिल रख दिया और सर रख दिया।
रख दिया।
अच्छा, ये बात गोश्त की तकसीम के हवाले से होता है कि हमारे यहाँ अब जो कुर्बानी का जो जज्बा है या उसके पीछे जो एक फलसफा है उससे लोग दूर होते जा रहे हैं और अपने घरों में डीप फ्रीजर में कोशिश करते हैं कि पूरे का पूरा बकरा ही जो है वो आ जाए और बर्फ वो बाजार से ले लेते हैं चीजें ठंडी करने के लिए और सारा बकरा जो है
वो फ्रीजर में
तो या पड़ोसियों के घर से बर्फ ले लेते हैं।
अच्छा, तो उस पर कुछ लिखा
जी जी, कहते हैं कि ईद कुर्बान पर जो सारा बकरा अपने घर रखे, ईद कुर्बान पर जो सारा बकरा अपने घर रखे उस महल्लेदार की चित्रौल होनी चाहिए।
वाह।
और बोटियां बिल्कुल ना दे और सिर्फ बांटे हड्डियां। अच्छा, कुछ लोग ये भी काम करते हैं कि अच्छा अच्छा गोश्त घर रख लेते हैं कि इसका कीमा बनाएंगे, इसके कोफ्ते करवाएंगे और ये अब घर में गलने वाला नहीं है, इसको बांट देते। उस हवाले से है कि बोटियां बिल्कुल न दे और सिर्फ बांटे हड्डियां, साहिबे ईसार की चित्रौल होनी चाहिए। और आज प्रोग्राम को सुनने वालों में कसीर तादाद उशाक की भी होगी जो इस उम्मीद पे बैठे होंगे कि शायद ईद के रोज उनके मुलाकात हो सकेगी अपने महबूब से। तो उनकी नजर एक शेर है कि ईद के दिन भी अगर आशिक से वो मिलता नहीं, ईद के दिन भी अगर आशिक से वो मिलता नहीं, ऐसे दिल पर यार की चित्रौल होनी चाहिए।
बहुत
ईद के दिन भी अगर आशिक से वो मिलता नहीं, ऐसे दिल पर यार की चित्रौल होनी
चाहिए
चाहिए। और इसी तरह एक और बड़े दिल जले आशिक की फरियाद सुनिएगा। वो कहता है कि ऐसा महबूब भाड़ में जाए, ऐसा महबूब भाड़ में जाए जिसकी नेचर में कुछ रोमांस नहीं, ईद का दिन है आखिरी लेकिन उससे मिलने का कोई चांस नहीं,
कोई चांस नहीं।
एक और है कि ईद के दिन बड़े अंदाज से बेगम बोली, बैठिए पास मेरे अब न कहीं जाइएगा।
ठीक।
ईद के दिन बड़े अंदाज से बेगम बोली, बैठिए पास मेरे अब न कहीं जाइएगा, मैंने ये खीर पकाई है बड़ी चाह से, अपने ससुराल में जाके इसे दे आइए।
दे आइएगा। अपने ससुराल में
ससुराल में जाके इसे दे आइएगा। आजकल कराची वालों की खबरें जो हमने देखी टीवी टेलीविजन पर, उसमें बहुत बारिशों के बाद जो वहां पे पानी की सूरत हाल हुई है, निकासी का निजाम बहुत नाकारा था, तो उनके हवाले से एक मजाया किया है कि हजार बार कहा म्युनिसिपैलिटी वालों से कहा गरीब का किसको सुनाई देता है, निकासे आप ना होने से अब ये आलम है, मेरे मकान से दरिया दिखाई देता है।
वाह वाह।
मेरे मकान से दरिया दिखाई देता है। और इसी तरह वो मजाया किते और हैं कि एक आध और किताब अर्ज करता हूँ कि इसका उनवान है फार्मूला।
अच्छा।
कि हैप्पी अगर हो रहना नुस्खा ये आजमा ले,
हैप्पी अगर
हो रहना नुस्खा ये आजमा ले, दफ्तर में करता रह तू एक बॉस की खुशामद। हैप्पी अगर हो रहना नुस्खा ये आजमा ले, दफ्तर में करता रह तू एक बॉस की खुशामद, और घर भी बनेगा जन्नत बीवी के सामने कर, अम्मी की ऐब जुई और सास की खुशामद।
ये गुर है, ये कामयाब शादी का राज। बहुत शुक्रिया, बहुत शुक्रिया डॉक्टर इमरान जफर साहब, آپ نے اپنی مزاحیہ شاعری سے اور اپنی لائٹ سی گفتگو سے ہمارے سننے والوں کو محظوظ کیا. آپ چیئرمین ہیں شعبہ اردو کے گورنمنٹ پوسٹ گریجویٹ کالج جھنگ کے. دو شعری مجموعے آپ کے آ چکے ہیں, شیر آیا شیر آیا, لیکن یہ جنگل والا شعر نہیں تھا, دوسرا شعر تھا جو آ گیا, اور اس کے بعد کرونا میرے آگے آ گئی. تو یہ دونوں شعری مجموعے آپ کے آ چکے ہیں. اب دیکھیے کہ کرونا کے بعد کیا آپ سامنے لا رہے ہیں مزاحیہ شاعری کے زمرے میں. آپ نے ہمارے پروگرام کے لیے وقت نکالا, آپ کا بےحد شکریہ.
دنیا بھر سے اہم خبروں, دلچسپ معلومات اور ویڈیوز کے لیے آپ آ سکتے ہیں ہمارے سوشل میڈیا پلیٹ فارمز پر, facebook.com/urdubhoe اور ٹویٹر اور انسٹاگرام پر @urdubhoe پر ہمیں فالو کیجیے.
تازہ ترین خبریں, اہم واقعات, آڈیو ویڈیو رپورٹس اور تجزیے دیکھنے, سننے اور پڑھنے کے لیے ڈاؤن لوڈ کیجیے VOA اردو کی نئی ایپ. خبریں اب ہر وقت آپ کی مٹھی میں.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل, عید الاضحیٰ کے خصوصی پروگرام کے ساتھ. اور اب ہم پروگرام میں شامل کرتے ہیں پاکستان کے ایک معروف مزاحیہ شاعر ڈاکٹر مظہر عباس رضوی کو, جو ڈاکٹر ہیں, بچوں کے امراض کے ماہر ہیں, لیکن ساتھ ساتھ مزاحیہ شاعری بھی خوب کرتے ہیں اور ان کی شاعری میں ڈاکٹری رنگ بھی بہت غالب ہے. السلام علیکم ڈاکٹر مظہر عباس رضوی صاحب.
وعلیکم السلام.
سنائیے کوئی تازہ کلام جو لوگوں کو اس وقت کہے نہیں تو کم از کم مسکرانے پر تو مجبور کر دے, اور کرونا کو بھی ذرا ایک وار مار دے, وار کر دے کرونا پر.
فی الحال تو اس میں ہم ہی کو ڈر لگ رہا ہے, کرونا کو ڈر لگے اور بھاگ جائے تو بس اللہ تعالیٰ سے دعا ہے کہ وہ بھاگ جائے.
انشاءاللہ انشاءاللہ.
میں آپ کو نظم سناتا ہوں. میں کہ چھینک سے, چھینک کے آزار سے ڈر لگتا ہے. چھینک سے, چھینک کے آزار سے ڈر لگتا ہے, بات کرتے ہوئے اب یار سے ڈر لگتا ہے. اور ساقیا میں نہ پلا گرم سی یخنی دے دے. ساقیا میں نہ پلا گرم سی یخنی دے دے, حلق کی سوزش بسیار سے ڈر لگتا ہے.
ڈر لگتا ہے. واہ.
اور حکم دیتا ہے جو بے تیغو زرا لڑنے کا. حکم دیتا ہے جو بے تیغو زرا لڑنے کا, عدل تیرے سپہ سالار سے ڈر لگتا ہے.
ڈر لگتا ہے.
اور لونگ ادرک, لونگ ادرک ہو سنا مکی کے لیمو قہوہ, مجھ کو ہر نسخے بنسار سے ڈر لگتا ہے.
ڈر لگتا
بات. اور سینیٹائز کروں چابی کو کبھی کار کو میں, سینیٹائز کروں چابی کو کبھی کار کو میں, گھر کے ہر ایک در و دیوار سے ڈر لگتا ہے.
ڈر لگتا ہے. ڈر لگتا ہے.
ہاں. اور آگے دیکھیے گا کہ سازشیں ڈھونڈتا ہے چین کی امریکہ کی, ایسے ہر ایک سمجھدار سے
ڈر لگتا ہے.
اور روز روز اموات کی تشہیر نہیں سہ سکتا, تیری تقریر کی تکرار سے ڈر لگتا ہے. اور پھر دیکھیے گا کہ اتنا کھیر اس کا ہے چمٹے نہ کرونا اس پر, اتنا کھیر اس کا ہے چمٹے نہ کرونا اس پر, شیخ کے جب و دستار سے ڈر لگتا ہے. اور رات دن کرتا جو رہتا ہے کرونا گردی.
واہ.
تو ہمارا گردی ہوتی ہے آج کل جو نیٹ پہ ہو رہی ہے, کہ رات دن کرتا جو رہتا ہے کرونا گردی, ایسے گوگل کے پرستار سے ڈر لگتا ہے.
واہ واہ.
اور آج کل ہمارے اسپتالوں میں بڑا ایک مسئلہ ہو رہا ہے, آکسیجن سیریس مریض جو آ رہے ہیں, آکسیجن نہیں مل رہی ہے, اس کی قیمت بڑھائی جا رہی ہے. اس پہ لکھا تھا کہ آکسیجن کی ہوا ہی میں بڑھا دے مقدار, آکسیجن کی ہوا ہی میں بڑھا دے مقدار, اے خدا
اس کے بیو بار سے ڈر لگتا ہے.
بہت
کاش کاش جنگل میں رہوں, کاش جنگل میں رہوں, چھینکوں مزے سے مظہر, شہر کے کوچا و بازار سے ڈر لگتا ہے.
مقرر
کاش جنگل میں رہوں, چھینکوں مزے سے مظہر, شہر کے کوچا و بازار سے ڈر لگتا ہے. چھینک سے چھینک کے آزار سے ڈر لگتا ہے, بات کرتے ہوئے اب یار سے ڈر لگتا ہے.
بہت خوب بہت خوب. تو ڈاکٹر مظہر عباس رضوی صاحب, آپ کا یہ سلسلہ دیکھیں کب تک جاری رہتا ہے, اور کرونا سے آپ کب تک اسی انداز میں مسکراتے ہوئے لڑتے رہیں گے, اور اپنے ارد گرد کے لوگوں کو اپنی مزاحیہ شاعری سے ان کی ڈپریشن کو کم کرنے کی کوششیں کرتے رہیں گے. دعا تو یہ ہے کہ جلد یہ سلسلہ ختم ہو جائے, لیکن جب تک یہ جاری ہے آپ کا یہ سلسلہ بھی جاری رہنا چاہیے. ہم آپ کو آئندہ بھی کسی پروگرام میں جب بھی آپ کو یہ اچھی شاعری مزاحیہ کریں تو ہمارے سننے والوں تک ضرور پہنچائیے, تاکہ ان کو چند لمحے ہم بھی فراہم کر سکیں مسکرانے کے. آپ نے ہمارے پروگرام کے لیے وقت نکالا, آپ کا بے حد شکریہ.
بی او اے اردو اب آپ کے ہاتھ میں. پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے. دور جانے کی ضرورت نہیں, بی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
مزاحیہ مشاعرے کی فضا میں شامل کرتے ہیں ایک اور مزاحیہ شاعر محمد ندیم آذر کو, جو کہ اوباڑو سندھ سے ہمارے ساتھ موجود ہیں, اور صاحب ایک کتاب یعنی شعری مجموعہ ان کا آ چکا ہے ذرا دیر ٹھہر جا, اور بڑے عرصے سے 2005 سے مزاحیہ شاعری ہی کر رہے ہیں, اور بیسیکلی یہ ایک انشورنس کمپنی میں برانچ مینیجر ہیں, لیکن شاعری ظاہر ہے ان کا شوق ہے اور مشغلہ ہے. تو ان سے بات کرتے ہیں. السلام علیکم ندیم آذر صاحب.
وعلیکم السلام میم, کیسے ہیں؟ ٹھیک ٹھاک ہیں؟
میں بالکل ٹھیک ہوں. یہ انشورنس کی کمپنی میں لوگوں کی لائف انشورنس کرتے کرتے یہ شاعری کی طرف کیسے پھر آنا ہوا, اور کیسے ان دونوں چیزوں کو ساتھ لے کے چل رہے ہیں آپ؟
معاش کے چکر میں میں نے یہ پھر جوائن کی تھی انشورنس کمپنی, تو ڈیفینیٹلی اس طرح بھی دھیان دینا تھا, اور یہ شعر و شاعری میرا شوق تھا کافی عرصے سے, 1998 سے. تو کتابیں وغیرہ اسٹڈی کرتا تھا, تو اسٹڈی کرتے کرتے لکھنے کا شوق بھی پیدا ہو گیا, اجاگر ہو گیا, تو اس طرح سے دونوں چیزوں چلتا رہا. جی جی
ٹھیک ہے. تو کچھ بتائیے کہ مزاحیہ شاعری میں آپ کا کیا موضوعات عام طور پر کیا ہوتے ہیں؟ اکثر جو مزاحیہ شاعر ہیں وہ اپنی اہلیہ کو تختہ ستم یا تختہ مشق بناتے ہیں, آپ کی شاعری میں مزاح کا جو عذاب ہے وہ کس پہ ٹوٹتا ہے؟
مزاح کا عذاب سب سے زیادہ تو جتنے بھی شعرا کرام ہیں, ویسے تو کافی موضوعات پہ شاعری ہوئی ہے, 126 تک بھی ناٹی نام صاحب کے کہنے کے مطابق موضوعات پہ شاعری ہو چکی ہے طنز و مزاح پہ, لیکن جو محبوب موضوع ہے وہ بیگم ہی رہی ہے ہمیشہ, اس پر یہ بیچاری پہ عذاب پڑتا رہتا ہے, تو ہم نے جو کوئی کسر نہیں چھوڑی اس پہ.
تو غالباً یہ مزاحیہ شاعروں کی اپنی اہلیہ سے بے انتہا محبت کا ایک ثبوت ہے کہ وہ انہی کے بارے میں بات کرتے رہتے ہیں گھوم پھر کر, پھر چاہے جیسی بھی ہیں وہی ہیں سب کچھ ان کے لیے, اور انہی پر وہ شاعری کر رہے ہوتے ہیں. بالکل صحیح کہا آپ نے,
صحیح کہہ رہی ہیں آپ, اصل میں بالکل بجا فرمایا آپ نے, کیونکہ گھر سے شروعات کرنی چاہیے نا طنز مزاح کی, تو سب سے پہلے گھر میں تو بیوی آتی ہے نا, اسی سے شروعات کرتے ہیں, پھر باہر نکلتے ہیں دوسرا گروہ,
پھر آہستہ آہستہ موضوعات, دوسرے موضوعات بھی شامل ہوتے ہیں, بیوی کی جان چھوٹ جاتی ہے.
بالکل بیوی کی جان چھوٹ جاتی ہے. تو بیوی میں آپ کو ایک کتاب پیش کر دیتا ہوں.
ارشاد,
میرے دفتر سے آذر شام کو گھر لوٹ آنے پر ہمیشہ میں نے بیگم کو بہت غمگین پایا ہے, مگر تاریخ ہو پہلی تو فوراً ہنس کے کہتی ہے, مگر تاریخ ہو پہلی تو فوراً ہنس کے کہتی ہے, بہار و پھول برساؤ محبوب آیا ہے.
واہ ماشاءاللہ. اچھا, تو عید کے موقع پر کوئی عید الاضحیٰ کے حوالے سے, COVID-19 کے حوالے سے کوئی مزاحیہ کلام اترا؟
جی جی میں کتاب پیش کرتا ہوں بقرعید کے حوالے سے. کہ کہتے ہو بکرا عید پہ قربان میں کروں، کہتے ہو بکرا عید پہ قربان میں کروں، پر یہ نہیں سمجھنا کہ مہمان جاؤں گا، سوچا ہے میں نے عید کے دن اس دفعہ میں خود بچوں کی امی جان پہ قربان جاؤں گا.
ماشاءاللہ. اچھا اور
جی جی. اور اس کے جواب میں پھر بیگم نے مجھے کہا کہ اس کی عادت، اس کا نخرا ویری نائس ویری نائس، اس کی عادت اس کا نخرا ویری نائس ویری نائس، آزر بکروں میں ہے بخرا، ویری نائس ویری نائس. دیکھ کے مجھ کو بیوی میری بچوں سے یہ بولی، دیکھ کے مجھ کو بیوی میری بچوں سے یہ بولی، عید قربان پر یہ بکرا، ویری نائس ویری نائس.
بہت خوب بہت خوب. تو کووڈ 19 پر بھی کوئی ایسی چیز کہی جو کہ کسی انداز میں کچھ لائٹ ہو اور لوگوں کو کچھ دیر کے لیے مسکرانے پر مجبور کر سکے.
جی 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 بالکل. میں نے کہی کہ کرینہ جس کو بھی دیکھو آزر چہرہ چھپا رکھا ہے.
واہ.
جس کو بھی دیکھو آزر چہرہ چھپا رکھا ہے، ہم دیکھتے ہیں ہر سو یہ عارضی سجاوٹ.
واہ.
یہ ماسک جو لگا ہے کورونا کے بہانے، یہ ماسک جو لگا ہے کورونا کے بہانے، کرتے ہیں حسن والے دیدار میں رکاوٹ.
بہت خوب بہت خوب. بے شکریہ ندیم آذر صاحب، آپ نے ہمارے پروگرام کے لیے وقت نکالا اور عید الاضحیٰ کے اس خصوصی شو میں ہمارے سننے والوں کو اپنی مزاحیہ شاعری سے نوازا. آپ کا بے حد شکریہ.
خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے، www.urduvoa.com.
وائس آف امریکہ واشنگٹن کے عید الاضحیٰ کے خصوصی پروگرام میں آپ نے مزاحیہ شاعری سنی اور یقینی طور پر آپ کو اچھی لگی ہوگی. مسکراہٹ، ہنسی اور قہقہے ہماری صحت پر بہت اچھے اثرات مرتب کرتے ہیں. عید الاضحیٰ کے موقع پر ہم اس وقت آپ کے لیے یہ اہتمام بھی کر رہے ہیں کہ آپ کو یہ بتائیں کہ آپ عید الاضحیٰ پر قربانی کا گوشت کیسے کھائیں اور کتنا کھائیں کہ آپ کی صحت پر اس کا برا اثر نہ پڑے. ہمارے ساتھ اس وقت موجود ہیں قائد اعظم میڈیکل کالج بہاولپور کے پروفیسر آف میڈیسن ڈاکٹر منیر اظہر چودھری صاحب، جو پاکستان سوسائٹی آف انٹرنل میڈیسن پنجاب کے وائس پریزیڈنٹ ہیں اور فیکلٹی ممبر آف میڈیسن ہیں کالج آف فزیشنز اینڈ سرجنز کراچی پاکستان کے. ٹیلی فون پر ہمارے ساتھ بہاولپور سے موجود ہیں. ان سے ہم پوچھتے ہیں کہ اس وقت جب کہ عید الاضحیٰ کے موقع پر لوگ قربانی کر رہے ہیں اور قربانی کا گوشت سب کھا رہے ہیں اور کھانے کی تیاریاں کچھ لوگ کر رہے ہیں، تو کس طرح وہ کتنا گوشت کھائیں اور کس مقدار میں کھائیں اور کس انداز سے کھائیں کہ ان کی صحت کو نقصان نہ ہو.
اچھا جی، اگر آپ یہ سوال پوچھ رہی ہیں تو پھر میری تو یہ درخواست ہے کہ 150 گرام سے زیادہ گوشت ایک دن میں کھانا جو ہے وہ غیر مناسب ہے. وہ چونکہ ہم لوگوں نے آج تک اپنے صحت مند رویے ہی آج تک نہیں بنائے اور ہمارے جو ایٹنگ ہیبٹس ہیں وہ بھی بہت غیر صحت مندانہ ہیں، تو میرا خیال یہ ہے کہ جو تمام لوگ جو صحت مند ہیں وہ اپنی آئندہ دنوں کے لیے صحت برقرار رکھنے کے لیے کم سے کم کھائیں، اور جو لوگ خدا نہ خواستہ بلڈ پریشر کے مریض ہیں، دل کے مریض ہیں، گردے کے مریض ہیں، جگر کے مریض ہیں، یا ان کو اللہ نہ کرے کبھی کوئی فالج کا اٹیک ہوا یا ہونے کا اندیشہ ہے، یا اس کے علاوہ ان کے خون کے اندر چربی کی مقدار زیادہ ہے یا برا کولیسٹرول جو ہوتا ہے وہ زیادہ ہے، یا یورک ایسڈ زیادہ ہے اس کی وجہ سے جوڑوں کی بیماری ہے، یا وہ پہلے سے زیادہ اوبیس ہیں، ان کا اپنا وزن جو ہے وہ جتنا ہونا چاہیے اس سے بڑھ کے ہے اور پھر وہ جوڑوں کے امراض میں مبتلا ہے، یا کچھ لوگ ایسے ہیں جن کو معدے کی تکالیف پہلے سے موجود ہوتی ہے یا خوراک کی نالی کے اندر ان کو جلن ہوتی ہے اور ڈسپیپسیا وغیرہ ہوتا رہتا ہے اور اس کے لیے ادویات دیتے رہتے ہیں، تو یہ آپ سمجھ لیں کہ ایک دبی ہوئی چنگاری ہے جو شولہ بن جاتی ہے اس دن، تو ہمیں بہت زیادہ احتیاط کرنے کی ضرورت ہے. اور میں کچھ ترکیبات آپ سے شیئر کرنا چاہتا ہوں جو میں نے بہت سے شیفس کے ساتھ ڈسکس کی اور اس کے بعد نیوٹریشنسٹ ہے ان کے ساتھ ڈسکس کی اور اس میں ہمارا کنسنسس ہوا ہے کہ گوشت کو سب سے پہلی بات تو یہ ہے کہ کٹتے ہی نہیں پکانا چاہیے بلکہ 6 سے 8 اور 12 گھنٹے اگر اس کو ریسٹ دیا جائے تو زیادہ بہتر ہے. نمبر ایک. نمبر دو یہ ہوتا ہے کہ گوشت لے کے آپ اس کو پانی میں ڈالیں اور اس کے اندر لہسن کا پانی اور ہلکا سا نمک ڈال کے اس کو آگ کے اوپر چڑھا دیں. اس کے بعد یہ کہ جب آپ محسوس کریں کہ بوٹی جو ہے وہ گلنے لگ گئی ہے تو اب اس وقت آپ اس کو اتار لیں. اتار کے اس کو فریج کا جو نیچے والا حصہ ہے وہاں رکھ دیں, فریزر میں نہیں رکھنا. 4 سے 6 گھنٹے یا حد سے حد 12 گھنٹے رکھے تو اور اچھا ہے. اس کے بعد آپ اوپر کی ایک تہ خود آپ اپنی آنکھوں سے دیکھ لیجئے گا کتنی تھک قسم کی بن جائے گی, جو کہ بنیادی طور پہ اس گوشت کے اندر سے جتنے ریشے ہیں جو آپ کو چربی نظر بھی نہیں آتی وہ بھی تمام کھینچ کے باہر نکال دے گا اور اس کی ایک تہ بنا دے گا. آپ اس کو بڑے آرام سے اتاریں. اتارنے کے بعد نیچے والا گوشت جو ہوگا اس کو پہلے آپ بریانی میں ڈالیں, پہلے اس سے آپ پلاؤ بنائیں یا اس کو آپ شوربے والا بنانا چاہیں یا گوشت بھوننا چاہیں اس پہ استعمال کر لیں یا جس کسی مقصد کے لیے بھی استعمال کر رہے ہیں وہ ایک طریقہ بہت آسان ہے. دوسرا طریقہ یہ ہے کہ اسی گوشت کے اندر اگر ہم کچھ سبزیات ہیں یا کچھ دالیں ہیں یا پھر جو لوبیا ہوتا ہے اروا وغیرہ اس کے دالیں یا کالے چنے اس کے اندر ڈال لیں, وہ نیم مطلب اوبائل کر کے اس کے اندر ڈال لیں تو اس سے اس کا جو ٹاکسک افیکٹ ہے جس کو ہم کارسینوجن کہتے ہیں بنیادی طور پہ آنتوں کے کینسر کا باعث بنتا ہے کیونکہ بہت زیادہ گوشت ہوتا ہے تو وہ اس کا ٹاکسک افیکٹ جو ہے وہ ایک طرح سے نلیفائی ہو جاتا ہے, دور ہو جاتا ہے. اس کے بعد ہمارے پاس دو ترکیبات اور ہیں جو آپ ہم نے کنسنسس سے جنریٹ کی ہیں. ایک یہ ہے کہ اس کا ہریسا اچھا بنا لیا جائے اس کو گوشت کا, اور دوسرا یہ ہے کہ اگر اس میں ہم دلیم یعنی جس کو ہیلنگ بولتے ہیں وہ بنا لیا جائے. اگر آپ اس کے اندر گندم چاول اور دالیں ڈالیں گے تو ظاہر ہے پھر یہ حلیم بن جائے گا, اور اگر اس کے اندر گندم زیادہ ڈال دیں گے اور گوشت بھی زیادہ ڈالیں گے تو وہ ہریسا بنے گا. اب آپ کے پاس جو گوشت ہے یہ کم از کم ان تمام چربی اور ان تمام مضر اثرات سے پاک ہے. اس کو آپ اگر اس کے اندر کوٹ کے اور شامل کرتے ہیں تو آپ ایک بول کھاتے ہیں تو آپ کو روٹی کھانے کی ضرورت نہیں ہے. اور پھر میں نے جو پہلے بات کی تھی کہ گوشت کے ساتھ کچھ ایسے اجزاء شامل کر لیے جائیں کہ جن کی صحت ایک تو ان کی کیلوریک ویلیو ذرا کم ہو جائے گی, دوسرا اس کی توانائی تو برقرار رہے گی لیکن اس کے اندر جو ایک زہر آلود ایک مواد ہے وہ بہت حد تک کم ہو جائے گا. تو یہ ایک طریقہ ہے. آخری بات جو میں کہنا چاہوں گا وہ یہ ہے کہ ہمیں گوشت کو ایک دفعہ خصوصیت کے ساتھ 3 دن سے زیادہ استعمال نہیں کرنا چاہیے کیونکہ بہت سے وائرس ہیں. میں کووڈ کے 19 کے بارے میں تو بات نہیں کرتا لیکن بہت سارے وائرسز ہوتے ہیں جو فریز ہونے کے بعد بھی نہیں مرتے اور جب اس کو کبھی بھی ڈی فراسٹ کرتے ہیں تو وہ دوبارہ ایکٹیو ہو جاتے ہیں. لہذا میرا اپنا خیال یہ ہے کہ عید قربان کی جہاں پہ خوشیاں ہمیں اپنے طور پہ مل رہی ہیں انہیں ہم بانٹیں, خوشیوں کو بھی شیئر کریں. اور دوسری بات یہ ہے کہ قربانی کا حقیقی جذبہ جو ہے اس کا یہ تقاضا ہے کہ گوشت کو ضرورت مندوں تک پہنچایا جائے. دیکھیں الحمدللہ ہم جتنے لوگ ہیں سارا سال کسی نہ کسی حوالے سے گوشت کھاتے رہتے ہیں لیکن یقین مانے میں ایسے خاندانوں اور ایسے لوگوں کو اور ایسے بےچارے فقراء مساکین کو جانتا ہوں جن کو گوشت پورا سال نصیب نہیں ہوتا اور وہ عید الاضحیٰ کا انتظار کرتے رہتے ہیں. تو میرا خیال ہے یہ سنہری موقع ہے کہ اللہ تعالیٰ ہماری یہ قربانی قبول کر لے اور ہمیں اپنی جو بھی ترکیبات ہیں ان کو مزید پانے کی اور اس تمام چیزوں کی جو ہیبٹس ہیں ان کو صحت مند کرنے کی توفیق عطا فرمائے اور ہمیں جذبہ قربانی سے سرچار.
بہت شکریہ ڈاکٹر منیر اظہر چودھری صاحب, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا اور بہت ہی گوشت کو صحت مند بنا کر پکانے کے طریقے بتائے جو آپ نے غذائیات کے ماہر جو شیف ہیں ان سے اور ماہرین غذائیات سے کنسلٹ کر کے اپنی میڈیکل نالج کو ساتھ ملا کر آپ نے جو ترکیبیں بتائیں سننے والوں کو. عید الاضحیٰ کے گوشت کو کھانا اور اس کو صحت مند بنا کر پکانا اور پکا کر پھر صحت مند غذا کو کھانا, آپ کا بہت شکریہ. آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. آپ قائد اعظم میڈیکل کالج بہاولپور میں انٹرنل میڈیسن کے پروفیسر ہیں اور پاکستان سوسائٹی آف انٹرنل میڈیسن پنجاب کے ساؤتھ پنجاب کے ونگ کے وائس پریزیڈنٹ ہیں اور فیکلٹی ممبر ہیں, فیکلٹی ممبر آف میڈیسن کالج آف فزیشنز اینڈ سرجنز کراچی کے. تو بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا, بے حد شکریہ.
آپ کا بھی بہت شکریہ, آپ نے مجھے موقع دیا.
تھینک یو ویری مچ. تھینک یو.
اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کا یہ پروگرام ختم ہوتا ہے. یاسمین جمیل کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.